الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد خاتم النبيين وعلى آله وصحبه وعلى من تبعهم بإحسان إلى يوم الدين. اب یہ جو باب ہوا اس کے متعلق چند اہم اور ضروری مسائل ملحوظ رہنے چاہیے. پہلا مسئلہ یہ ہے کہ حضرت بریرہ رضی اللہ تعالی عنہا مکاتبہ تھی اور حضرت بریرہ کو ان کے مالکوں نے بیچ دیا. ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا نے خود ان کو خرید لیا. نبی کریم صلی اللہ علیہ وسلم کو پتا چلا تو حضور نے حضرت عائشہ کے خریدنے کو برقرار رکھا. اس روایت سے ائمہ کی ایک جماعت نے استدلال کیا ہے کہ مکاتبہ کی بیع جائز ہے، جیسا کہ ائمہ اربعہ میں سے امام احمد رحمت اللہ علیہ کا مسلک ہے کہ مکاتب ہو یا مکاتبہ ہو اس کی بیع جائز ہے، جبکہ حضرت امام ابو حنیفہ رحمت اللہ علیہ، حضرت امام شافعی رحمت اللہ علیہ اور امام مالک رحمت اللہ علیہ کی ایک روایت ایسی ہے کہ مکاتب اور مکاتبہ کی بیع جائز نہیں ہے. ان حضرات کا یہ کہنا ہے کہ مکاتب من وجہن تصرف کے اعتبار سے آزاد ہو چکا ہے. مکاتب من وجہن تصرف کے اعتبار سے آزاد ہو چکا ہے، چونکہ اس کے آقا نے اس کو یوں کہہ دیا کہ جا اتنے پیسے کما کر دے دے، میں تیرے ساتھ عقد کتابت کرتا ہوں، تو اتنی مقدار میں بدلے کتابت دے دے. اتنا کہا، لہذا وہ من وجہ تصرف کے اعتبار سے آزاد ہو چکا ہے، اسی لیے اس کی بیع جائز نہیں ہے. جبکہ اہل علم کی ایک جماعت نے معتدل راستہ یہ اختیار کیا کہ مکاتب کو آزاد کرنے کے لیے بیچنا جائز ہے، خدمت کے لیے جائز نہیں. یہ بھی بعض حضرات نے راستہ اپنایا ہے کہ اگر کوئی آدمی ارادہ رکھتا ہو کہ میں مکاتب کو آزاد ہی کر دوں، اس نیت سے خریدے بیچے تو جائز ہے، اور اگر کام کرانے کے لیے ہو تو جائز نہیں ہے. اب حنفیہ اس روایت کا کیا جواب دیں گے، کیا حل پیش کریں گے؟ تو حضرت بریرہ والی اس روایت کا بہترین حل حنفیہ نے یہ پیش کیا کہ حضرت بریرہ نے خود کو اپنے مالکوں کے سامنے بدلے کتابت چکانے سے عاجز قرار دے دیا. रास्ते में बदले की ताबत चुकाने से आजीज हूँ, मैं बदले की ताबत चुका सकती नहीं हूँ। फिर हजरत आयशा ने उनको खरीदा और खरीद करके आज़ाद कर दिया। और मसला भी कुछ ऐसा है कि मुकातब या मुकातबा खुद को आजिज करार दे देवे कि हम बदले की ताबत चुका नहीं सकते, लिहाजा हम दोबारा फिर से प्योर गुलाम बन जाते हैं, फिर उसको कोई आदमी खरीद करके आज़ाद कर सकता है। तो हजरत बरीरा ने अवलन अपने मालिकों से अक़्दे की ताबत किया, लेकिन बाद में खुद को आजिज करार दिया कि मैं बदले की ताबत चुका दूं, ऐसी पोजीशन में नहीं हूं। जब इन्होंने अपने आप को आजिज ठहरा दिया, तब उम्मुल मोमिनीन हजरत आयशा ने खरीदा और उनको आज़ाद कर दिया। दूसरा एक अहम मसला यहाँ पर समझो, रिवायत में ये लफ्ज गुजरा था कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत आयशा को क्या फरमाया, खुजीहा वश्तरीती लहुमुल वला, खुजीहा वश्तरीती लहुमुल वला, ये लफ्ज गुजरा था। इस लफ्ज के ऊपर बाजों ने ऐसा सवाल खड़ा किया है कि अरे अरे ये कैसा हो गया, ये तो बेचने वालों को मिन वजहिन धोखा हो गया, बेचने वालों को मिन वजहिन धोखा हो गया, तो चलो इनको शर्त तो अभी लगा लेने दो, बाद में देखी जाएगी। बज़ाहिर ऐसा महसूस हो रहा है, इसलिए बाद हजरात ने तो रिवायत के अल्फाज ही के ऊपर इश्काल किया कि भाई ये रावियों ने कुछ इधर उधर किया है ऐसा लगता है, लेकिन सही बात ये है कि नहीं, ये अहादीस की सही सनदों से आया हुआ लफ्ज है। तो फिर क्या तौजीह करेंगे उसकी कि जब हजरत आयशा हुजूर को अर्ज कर रही है, तब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम यूं फरमा रहे, आयशा ले तो ले बरीरा को, खरीद तो ले, और उसके मालिकों के लिए वला वाली शर्त अभी तो मंजूर कर ले। ये जुमले का फिर क्या मतलब देंगे, चूंकि इसमें बज़ाहिर ऐसा है कि भाइयों को उनकी शर्त तय करने का मौका दिया गया, फिर वो शर्त कैंसल करा दी गई, तो बज़ाहिर नऊज़ु बिल्लाह एक धोखे की शक्ल हो गई। तो इसके मफहूम को अच्छी तरह समझो। पहला मफहूम, वश्तरीती लहुमुल वला, लहुम को अलैहिम के माने में ले लो, लहुम को अलैहिम के माने में, तो अब माना क्या करेंगे, उनके खिलाफ वला की शर्त लगा दो, उनके खिलाफ वला की शर्त लगा दो, यानी उसके मालिकों को वला नहीं मिलेगा, मालिकों के खिलाफ आजाद करने वालों को वला मिलेगी। दूसरी तौजीह, इश्तरीती के माने हैं बरीरा के मालिकों के सामने वला का मसला जाहिर कर दे। हुजूर हजरत आयशा को क्या फरमा रहे, आयशा बरीरा के मालिक जो वला वाली बात कर रहे हैं तो उनके सामने वला का मसला पूरी तरह जाहिर कर दे कि भले तुम वला की शर्त लगाओ लेकिन तुम्हें वला नहीं मिलेगा। چونکہ شریعت مطہرہ نے ولا کا حق آزاد کرنے والے کو دیا ہے، بیچنے والے کو دیا نہیں ہے، اس لیے مالکوں کے سامنے بات کو اچھی طریقے سے ظاہر کر دو۔ یہ اس طریقے کا دوسرا مطلب ہے۔ تیسرا مطلب، نبی کریم صلی اللہ علیہ وسلم کے اس مبارک جملے کو زجر اور ڈانٹ پر محمول کیا جاوے، زجر اور توبیخ ڈانٹ پر محمول کیا جاوے۔ کہہ رہے عائشہ، یہ بریرہ کے مالک ولا کی اپنے لیے شرط لگا رہے، لگاؤ، لگا دو، لگانے دو ان کو، یہ شرط تو ان کی چلنے والی تھوڑی ہے۔ یہ تو ایسا ہی ہو گیا کہ کوئی طالب علم مدرسے میں داخلہ لیوے اور کہے کہ میں آئی فون تو ضرور رکھوں گا، تو ناظم صاحب نے کہا رکھنے دو، کیسے رکھتا ہے میں دیکھتا ہوں۔ اس طریقے سے ہو گیا کہ زجر اور توبیخ مقصود ہے۔ وشتریتی لہم الولا، زجر اور توبیخ کرنا مقصود ہے۔ نمبر چار، یہ خصوصیت ہے حضرت عائشہ والے واقعے کی کہ نبی کریم صلی اللہ علیہ وسلم کو جو کچھ خصوصیات عطا کی گئی تھی اس میں سے ایک خصوصی واقعہ ہے، ورنہ شریعت مطہرہ کا عمومی حکم تو یہی ہے کہ ولا آزاد کرنے والے ہی کے لیے طے کی جاوے۔ لیکن ایک مسئلے کی وضاحت کروانی تھی، اس لیے اس موقع پر اس طرح خصوصی گنجائش دی گئی کہ ان کو ابھی شرط لگا رہے نے، لگا لینے دو، خصوصی اجازت دی گئی، پھر بعد میں مسئلہ واضح کر کے بتلا دیا جائے گا۔ تو ابھی ان کو ایک خصوصی اجازت دی گئی کہ ان کو شرط لگا لینے دو، بعد میں ان کے اوپر ہم پھر عمومی قانون کے ذریعے سے پابندی لگا دیں گے۔ یہ سب توجیہات کی گئی ہے اس مبارک لفظ کی۔ ایک چوتھا اہم مسئلہ سمجھو، حضرت بریرہ رضی اللہ تعالی عنہا کو نکاح کے فسخ کا اختیار دیا گیا کہ وہ اپنے شوہر حضرت مغیث کے ساتھ نکاح باقی رکھنا چاہے تو رکھے، فسخ کرنا چاہے تو فسخ کر دے گئے۔ اس سے یہ بات نکلی کہ اگر کوئی باندی کسی غلام کے نکاح میں ہے اور وہ باندی کو آزادی مل رہی ہے، تب تو امت کا اجماع ہے کہ باندی کو خیار عتق ملے گا۔ باندی کا شوہر ہے غلام، کسی کی باندی ہے، کسی غلام سے نکاح ہوا ہے اور اس باندی کو اس کے آقا نے آزاد کر دیا اور اس کا شوہر ہے غلام، تب تو امت کا اجماع ہے کہ باندی کو خیار عتق ملے گا۔ کہ اپنے غلام شوہر کے نکاح میں رہنا ہو تو رہے، ورنہ وہاں نکاح فسخ کر ڈالے۔ لیکن اگر شوہر آزاد ہے، باندی تو کسی کی مملوکہ ہے لیکن شوہر کیا ہے، آزاد، اور اس باندی کو آزادی ملی، تو اس مسئلے میں حضرت امام شافعی امام مالک رحمت اللہ تعالی علیہ ماں کے نزدیک باندی کو خیار اتکا نہیں ملے گا، باندی کا شوہر آزاد ہے اس لیے آزادی کے وقت پر باندی کو خیار اتکا نہیں ملے گا، جبکہ امام ابو حنیفہ رحمت اللہ علیہ یہ فرماتے ہیں کہ شوہر غلام ہو کہ آزاد ہو، دونوں صورت میں باندی کو آزادی کے وقت خیار اتکا ملے گا. یہ حضرت امام ابو حنیفہ کا مسلک ہے کہ باندی کا شوہر آزاد ہے یا باندی کا شوہر غلام ہے، ہر حال کے اندر باندی کو آزادی کے وقت خیار ات ملے گا. اب یہاں کیا تھا، یہ ہے اہم موضوع بحث. حضرت بریرہ کے قصے میں تھا کیا، تو حضرت بریرہ کی آزادی کے وقت پر حضرت مغیث کے معاملے میں دونوں طرح کی روایتیں ملتی ہیں. بعض روایتوں سے پتہ چلتا ہے کہ مغیث آزاد تھے، بعض روایتوں سے پتہ چلتا ہے کہ مغیث غلام تھے، دونوں طرح کی روایتیں ملتی ہے. اور حنفیہ تو جو ہے نا ہمیشہ جمع بین الروایات کا اہتمام کرتے ہیں کوئی مسئلہ لینے کے واسطے. اسی لیے حنفیہ نے جو موقف اختیار کیا وہ جمع بین الروایات کا موقف ہے. ایک اور نقطہ بھی اس مسئلے کے اندر ذہن میں ہمیشہ رہنا چاہیے کہ طلاق دینے کے اندر اعتبار عورت کا ہوگا یا مرد کا ہوگا، طلاق دینے میں اعتبار عورت کا اعتبار یا مرد کا اعتبار. تو حنفیہ یہ کہتے ہیں عورت کا اعتبار ہوگا لیڈی فرسٹ، اور ائمہ ثلاث کے یہاں مرد کا اعتبار کیا جائے گا. اسی لیے آپ نے وہاں پڑھا ہے نا طلاق میں مسئلہ کہ تین کی تنصیف نہیں ہو سکتی، باندی کو ہر چیز میں آدھا آدھا. تقاضا کیا تھا کہ مغلظہ ہونے کے لیے ڈیڑھ طلاق میں وہ مغلظہ ہو جا رہے، اس کا شوہر ایک اکھی بولے طلاق یا دوسری تالا اتنا بولے ڈیڑھ میں وہ مغلظہ ہو جانی چاہیے. لیکن وہاں آپ نے یہ مسئلہ پڑھا ہے کہ یہاں تنصیف ممکن نہیں ہے، اسی لیے چلو دو میں مغلظہ مان لیں گے اس کو. تو حنفیہ نے عورت والی جانب کا اعتبار کیا ہے. اس اصل کی بنیاد پر احناف یہ کہتے ہیں کہ بھئی بیوی کو باندی آزاد ہو رہی ہے اسی لیے اسی کی جانب دیکھو، وہ تو آزاد ہو رہی ہے نا، شوہر کی جانب دیکھنے کی کیا ضرورت. اسی لیے اس کو خیار اتکا ملے گا ہی ملے گا، یہ حنفیہ کا کہنا ہے. ایک پانچواں مسئلہ سمجھو یہاں پر، جو ترجمۃ الباب ہے، جو آپ نے ترجمۃ الباب میں کچھ پڑھا بھی ہے کہ جو شرط شریعت مطہرہ کے اندر نہیں ہے، قرآن حدیث کے حکم میں نہیں ہے، ایسی شرط بیع میں لگانا جائز نہیں ہے. ایسی شرط جو قرآن اور حدیث سے مناسبت نہیں رکھتی ہے، ایسی شرط بیع میں لگانا جائز ہی نہیں ہے. اور اس کے علاوہ اگر کوئی شرط ہوگی تو اس شرط کا بے کے اندر اعتبار کیا جاوے یا نہ کیا جاوے، उसमें अइम्मे किराम के अंदर मतभेद है, ये आपने तर्जमतुल बाब के अंदर पढ़ लिया था। अब इसको सामने रखकर इसकी थोड़ी मजीद वजाहत समझो। बहुत बड़ा सवाल इस मसले के अंदर हजरत जाबिर रदी अल्लाहु ताला अन्हो वाली रिवायत से भी होता है, जो अगर आप शशमाई में घर सामान के साथ छोड़ के ना आए हो तो शशमाई से पहले वो रिवायत आपने पढ़ी थी, इसी किताबुल बुयू के अंदर पढ़ी थी। तो वो हजरत जाबिर रदी अल्लाहु ताला अन्हो वाली रिवायत में क्या था कि वो ऊंट खरीदने वाला मामला, फिर उसके ऊपर सवारी मदीना तक का मामला, ये अहम रिवायत थी इस शर्त वाले मामले के अंदर। इसीलिए उसको सामने रख कर के हमें शर्त वाले मसले को हल करना है कि जो शराइत कुरान और हदीस से मुआफ़कत न रखती हो ऐसी शर्त का कैसा मामला रहेगा। इसीलिए कि आपने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अल्फाज मुबारक बहुत सख्त पढ़े हैं, मा कान मिन शर्तिन लैसा फी किताबिल्लाह फहुवा बातिल व इन कान मिअत शर्तिन कदाउल्लाही अहक व शर्तुल्लाही औसको, इतने सख्त अल्फाज पढ़े हुजूर के। इसीलिए अब इसको हजरत जाबिर वाली रिवायत को मलहूज रख करके इस शर्त वाले मसले को भी जरा हल करना है। इससे पहले एक बहस अच्छी तरह समझ लीजिए। जैसा कि आपने वहां पढ़ा था कि इस मसले में हजरत इमाम अबू हनीफा और हजरत इमाम शाफ़ई दोनों की राय तकरीबन एक जैसी है। शर्त वाले मामले में इमाम साहब और इमाम शाफी की राय तकरीबन एक जैसी है, जरा सा दोनों के दरमियान में फर्क रहता है। क्या फर्क रहता है? इमाम अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं कि अक़्दे बै के अंदर जो शर्त लगाई जाती है, अक़्दे बै के अंदर जो शर्त लगाई जाती है अगर वो मुतआरफ हो गई हो, लोगों में उसका उर्फ और रिवाज तआरुफ हो ही गया हो, तो ऐसी शर्त भी बैह में लगा सकते हैं। ये इमाम साहब रहमतुल्लाह अलैह की राय है। और इमाम शाफ़ई रहमतुल्लाह अलैह ये फरमाते हैं कि नहीं भाई नहीं, जो शर्त कुरान हदीस के मुआफिक न हो ऐसी शर्त बै के अंदर नहीं लगा सकते, चाहे मुतआरफ हुई हो चाहे मुतआरफ न हुई हो। जबकि इमाम साहब रहमतुल्लाह अलैह का ये फरमाना है कि जो शर्त मुतआरफ हो गई हो वो बै के अंदर लगाने की गुंजाइश है। उसके बाद मजीद वजाहत समझो इमाम साहब के मसलक की, इससे कई मसाइल इंशाल्लाह हमारे लिए हल करना आसान हो जाएगा। इमाम अबू हनीफा रहमतुल्लाह अलैह के नज़दीक बैअ में लगाई जाने वाली शर्तें तीन किस्म की है। तीन किस्म की शर्तें हैं जो बैअ के अंदर लगाई जाती है इमाम अबू हनीफा रहमतुल्लाह अलैह के मसलक के मुताबिक। नंबर एक, हर ऐसी शर्त जो मुक्तज़ाए अक़्द के मुताबिक हो, हर ऐसी शर्त जो मुक्तज़ाए अक़्द के मुताबिक हो वो शर्त जायज है। जो शर्त मुक्तज़ाए अक़्द के मुताबिक हो वो शर्त लगाना जायज है, ये इमाम साहब फरमाते हैं। उसकी एक मिसाल समझो। एक आदमी ने दूसरे आदमी से कोई चीज खरीदी, खरीदते वक्त पर बेचने वाला क्या कह गया कि भाई ये चीज मैं आपसे खरीद रहा हूं, लेकिन खरीदते ही फौरन मुझे हवाले कर देना है, खरीदते ही फौरन मुझे हवाले कर देना है, ऐसी शर्त लगाई। जायज है ऐसी शर्त लगाना, क्यों जायज है? ये शर्त मुक्तज़ाए अक़्द के मुताबिक है। ये शर्त कैसी है? मुक्तज़ाए अक़्द के मुताबिक है कि भाई जब इजाब कबूल हो जाएगा तो ऐसे भी वो चीज तो मुश्तरी ही की होने वाली है, और उसी के मुक्तज़ा का मुश्तरी शर्त लगा रहा है कि भाई ये चीज इजाब कबूल खरीदते ही मुझे आप हवाले कर देंगे, तो ऐसी शर्त लगाना बेय के अंदर जायज है। इसका उन्वान क्या दिया? मुक्तज़ाए अक़्द के मुताबिक शर्त हो गई। नंबर दो समझो, इमाम साहब के नजदीक अगर कोई शर्त अक़्द में लगाई जाए जो अक़्द के मुलाइम हो, अक़्द के मुलाइम हो, अगरचे मुक्तज़ाए अक़्द के अंदर बराहे रास्त दाखिल न हो, अगरचे मुक्तज़ाए अक़्द के अंदर बराहे रास्त दाखिल न हो, लेकिन मुक्तज़ाए अक़्द के मुलाइम मुनासिब हो, तो ऐसी शर्त लगाना भी जायज है। दूसरा उसूल समझ में आया इमाम साहब के नजदीक कि जो मुलाई में अक़्द हो, अक़्द के मुनासिब हो। जैसे मिसाल के तौर पर समझो, बेए मुअज्जल हुई, उधार बे हुई, भाई साहब क्या कहते हैं, मुश्तरी साहब उधार बे कर रहे हो ना, तो समन पर मुझे कोई कफील दो कि आप समन मुझे दोगे, ऐसा नहीं कि मभी ले जाने के बाद समन के लिए आप हाथ ऊंचे कर दो, ऐसा नहीं, समन के लिए आप मुझे कोई कफील दीजिए। अब समन के लिए बाए मुश्तरी से कफील मांग रहा है बाए मुअज्जल के अंदर, तो ये मुक्तज़ाए अक़्द के अंदर दाखिल तो नहीं है, लेकिन बै के मुलाइम और मुनासिब है कि बाए अपने समन के तहफ्फुज के लिए मुश्तरी से कफील मांग रहा है। जैसे कि एक आदमी को आपने किताब बेची, उधार किताब बेची, आप उसको कहो कि सूफी जी आपकी बुजुर्गी सर आंखों के ऊपर, लेकिन किताब जो मैं आपको 100 रुपए में उधार बेच रहा हूँ, तो आप कोई कफील बिल माल दीजिए कि ये पैसे अगर आप अदा न करे तो उस कफील की मैं गर्दन पकड़ सकूं, तो ये शर्त मुक्तज़ाए अक़्द के अंदर दाखिल तो नहीं है, लेकिन मुलाइम और मुनासिब है कि बाए अपने समन जो पैसे लेने के हैं उसके तहफ्फुज के लिए मुश्तरी के पास इस तरह कफील का मुतालबा कर रहा है। तीसरी शर्त समझो, मुक्तज़ाए अक़्द के अंदर दाखिल भी नहीं, बै के मुलाइम और मुनासिब भी नहीं, लेकिन मुतआरफ हो चुकी हो। तीसरी किस्म की शर्त कैसी है कि जो मुतआरफ हो चुकी हो और मार्केट में लोग उसको चला लेते हो, यानी मुक्तज़ाए अक़्द के अंदर भी दाखिल नहीं, मुलाइम और मुनासिब भी नहीं, लेकिन मुतआरफ हो चुकी हो, लोगों के उर्फ के अंदर वो शर्त आ चुकी हो। उसकी मिसाल एक लीजिए, आप एक जूते वाले के यहाँ गए। पहले जमाने के अंदर जूते खरीदने बेचने का सिस्टम आज जैसा नहीं था। अभी भी यूपी वगैरह में बास जगह ऐसा सिस्टम हमने देखा है। आप दुकानदार के पास गए और क्या कह रहे हैं, मैं आपसे जनाब आली जूता तो खरीद रहा हूँ, लेकिन तलवे शॉल वगैरह आप लगा के देंगे तो मैं खरीदूंगा। वहाँ शॉल वाल नहीं होते हैं, तलवे नहीं होते हैं, ऊपर वाला हिस्सा मुख्तलिफ कलर का मुख्तलिफ साइज का सब लगा रहता है। आप जूता खरीदो फिर एक्स्ट्रा चार्ज दो कि भाई मोटा शॉल चाहिए, पतला चाहिए, कैसा चाहिए, रबड़ का चाहिए, टायर का चाहिए, चमड़े का चाहिए, वो सब आपको बाद में ये करने का चॉइस करने की, फिर वो बैठ के खीरे ठोकेगा और कंप्लीट करके आपको देगा। लेकिन आपने जूते खरीदते हुए ही कह दिया कि भाई मैं आज जनाब से ये जूते खरीद रहा हूँ, लेकिन आप उसके तलवे लगाकर मुझे देंगे। तो अगर ये सिस्टम मार्केट में मुतआरफ हो चुका है तो इस तरह की शर्त लगाना सही हो जाएगा। हालांकि न तो मुक्तज़ा अक़्द में दाखिल है न तो मुलाई में अक़्द है, लेकिन तआरुफ हो चुका है इसलिए इस तरह की शर्त जायज। इसकी एक बेहतरीन जदीद मिसाल लो। जैसे आजकल हम बहुत सी चीजें खरीदते हैं बराबर, और उसमें क्या आता है, 1 ईयर फ्री मेंटेनेंस सर्विस। अब ये शर्त कैसी, ये तो न मुक्तज़ाए अक़्द में दाखिल न मुलाई में अक़्द। फिर ये जो आप आकर कह रहे हो कि 1 साल तक इसका मेंटेनेंस वगैरह फ्री रहेगा, ये कहाँ से लाया, न तो मुक्तज़ाए अक़्द में है न तो मुलाई में अक़्द है, दोनों चीज नहीं है, फिर भी आप उसको आजकल जो है क्यों, तो क्या ये मुतारफ हो चुकी है, यानी मार्केट का तारुफ बन चुका है कि बहुत सारी चीजों के अंदर 1 साल 2 साल मेंटेनेंस फ्री वगैरह ये उर्फ हो चुका है, इसलिए इस तरह की शर्त लगाना जायज होगा। ये हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने इतना अजीब जाब्ता निकाला है कि इसकी वजह से बहुत सारे शराइत में हम खिलाफे शरा से बच जाएंगे। वरना ये जो आजकल एक जदीद तरतीब चली है कि इतने अरसे तक फ्री सर्विस रहेगी, तो इसको किस दायरे में ले जाके जायज करार देंगे। तो इसके लिए यही एक रास्ता है कि अगरचे वो शर्त मुक्तज़ाए अक़्द के अंदर दाखिल न हो, मुलाई में अक़्द न हो, लेकिन मुतआरफ हो चुकी हो, तो भी हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह इस तरह की शर्त को जायज करार देते हैं। ये अहम उन्वान आपके जहन के अंदर रहना चाहिए। अब यहाँ एक दूसरी एक बात भी मलहूज रखिए कि हजरत बरीरा वाला मामला या हजरत जाबिर रदी अल्लाहु ताला अन्हो के ऊंट वाला मामला, इन मामले के अंदर जो शर्त वाली बात आई है तो वो बज़ाहिर हमें कुछ खिलाफ शरा मालूम होती है, बज़ाहिर कुछ खिलाफ शरा जैसा मामला मालूम होता है कि हजरत जाबिर रदी अल्लाहु ताला अन्हो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ऊंट बेच भी रहे हैं, हुजूर उनसे खरीद भी रहे हैं, और फिर बात कैसी हो रही है कि मदीनतुल मुनव्वरा तक حضرت جابر اس کے اوپر سوار ہو کر چلیں گے بھی. دیکھو یہ کچھ بظاہر شرع کے خلاف, شرع کے عام اصول کے خلاف یہ معلوم ہو رہا ہے کہ بھئی یہ کیسی شرط لگائی کہ بھئی اونٹ حضور کو بیچ دیا, حضور نے خرید لیا, بات ختم ہو گئی. اب یہ بات کیسی کہ حضرت جابر اس پر بیٹھ کر مدینہ تک جائیں گے, ایسا کیسا؟ تو اچھی طرح ذہن کے اندر اس بات کو رکھ لو. حضرت جابر رضی اللہ تعالی عنہ نے جب نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ عقد کیا بیع کا, تو مطلق عقد کیا تھا, آپ صلی اللہ علیہ وسلم کے ساتھ اونٹ بیچنے کا عقد کیسا کیا تھا؟ مطلق کیا تھا, اس میں کوئی شرط نہیں لگائی تھی. پھر نبی کریم صلی اللہ علیہ وسلم نے کمال شفقت اور کرم سے ان کو مدینہ تک سواری کی اجازت مرحمت فرمائی. عقد جب ہوا تو صلب عقد میں, عقد کے معاملے میں اس طرح کی کوئی شرط نہیں تھی کہ بھئی حضور یہ اونٹ خرید رہے ہیں, جابر بیچ رہے ہیں اور مدینہ تک سوار ہونے کی شرط ہے, ایسا کچھ نہیں تھا. عقد تو ہوا تھا مطلقاً. بعد میں نبی کریم صلی اللہ علیہ وسلم نے کرم فرمایا اور کرم فرما کر شفقتاً حضرت جابر کو اسی اونٹ پر سوار ہونے کی اجازت مرحمت فرمائی. ایک توجہ ذہن نشین ہوئی, اس روایت کی دوسری توجہ ذہن نشین کرو اچھی طریقے سے. حضرت جابر والی روایات کے الفاظ مختلف ہیں, چونکہ یہ روایت صرف یہاں بویو میں نہیں ہے, کہیں کئی جگہوں پر یہ روایت ہے, نکاح میں بھی ہے, کتاب الشروط میں بھی ہے, کتاب البویو میں بھی ہے, کئی جگہوں پر امام علی مقام یہ روایت کو لائے ہیں. جیسے کہ ان کا معمول ہے کہ ایک روایت سے کئی مسائل مستمد کر کے الگ الگ ترجمۃ الباب کے ذیل میں لاتے ہیں, تو امام علی مقام اس کو کئی جگہوں پر لائے ہیں. پھر کتاب الشروط کے اندر جہاں یہ روایت حضرت جابر والی امام بخاری نے ذکر کی, وہاں ایک جملہ بڑھایا ہے امام بخاری رحمۃ اللہ علیہ نے, اشهد ان لا
تامة والصلاة القائمة على سيدنا محمد الوسيلة والوسيلة والدرجة الأولى.
خیر، کتاب الشروط کے اندر امام نے ایک لفظ بڑھایا ہے، الاشتراط اکثر و اصح عندی، کہ شرط لگانا زیادہ طرق میں بھی ہے اور میرے نزدیک صحیح بھی یہی ہے. تو کتاب الشروط کے اندر امام بخاری رحمت اللہ علیہ نے اس روایت پر یہ لفظ بڑھایا ہے کہ حضرت جابر نے گویا کہ شرط لگائی تھی، یہ زیادہ روایتوں سے نکلتا ہے اور میرے نزدیک یہی صحیح ہے. تو یہ جملہ چونکہ احناف کے خلاف پڑتا ہے امام بخاری رحمت اللہ علیہ کا، تو گھبرا نہیں جانے کا. اہلاؤ سنن کے اندر حضرت مولانا ظفر احمد صاحب رحمت اللہ علیہ نے حضرت جابر کی روایات کے بہت سارے طرق نقل کیے ہیں. چونکہ امام بخاری رحمۃ اللہ علیہ کے شرائط تو بڑے مشکل ہے، اس لیے جن ائمہ کرام کے شرائط تھوڑے نیچے درجے کے ہیں ان حضرات کی کتابوں سے بھی حضرت جابر کی روایات کے جتنے طرق ہو سکتے ہیں اس کا ایک بہت بڑا حصہ اہلاؤ سنن کے اندر جمع کیا ہے. اور اخیر میں شیخ ظفر احمد نے یہاں فیصلہ لکھا ہے کہ نہیں، شرط نہ لگانا اکثر اور اصح ہے. ان تمام طرق کے ذریعے انہوں نے ثابت کیا ہے، اگرچہ امام بخاری رحمت اللہ علیہ کے سامنے جتنے طرق ہے اس اعتبار سے انہوں نے کہا کہ میرے نزدیک اکثر طرق میں اشتراط ہے اور اصح بھی اشتراط ہے، لیکن اہلاؤ سنن میں امام بخاری سے بھی کئی گنا زیادہ طرق سے یہ روایت نقل کر کے اس پر یہ ثابت کیا گیا ہے کہ عدم اشتراط یہ اکثر ہے اور اصح ہے. یہ دوسرا جواب ذہن میں رکھو. اسی لیے ایک بات ملحوظ رکھو اچھی طریقے سے، مسند احمد میں حضرت جابر رضی اللہ تعالیٰ عنہ کی روایت کے الفاظ ذرا ملحوظ رہیں تو بات پوری عیاں اور واضح ہو جاتی ہے، پھر کوئی اشکال ہی باقی نہیں رہتا. مسند احمد کے اندر اس طرح ہے کہ جب نبی کریم صلی اللہ علیہ وسلم نے اونٹ خرید لیا، حضرت جابر رضی اللہ تعالی عنہ نے اونٹ بیچ دیا، تو حضرت جابر رضی اللہ تعالی عنہ اونٹ سے نیچے اتر کر کھڑے ہو گئے. حضرت جابر نے بیچا اور نبی کریم صلی اللہ علیہ وسلم نے خریدا، تو جیسے ہی یہ خریدنا بیچنا ہوا حضرت جابر اونٹ سے نیچے اتر کر کے کھڑے ہو گئے الگ سے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فوراً سوال کیا، ما لک یا جابر، ارے جابر تم کو یہ کیا ہو گیا کہ اونٹ سے نیچے اتر گئے نہ نیچے کھڑے ہو گئے؟ تو فوراً حضرت جابر نے عرض کیا، جملو کا یا رسول اللہ، اب آپ کو بیچ دیا، آپ نے خرید لیا، اب یہ اونٹ آپ کا ہو گیا ہے، اس لیے میں نیچے اتر کے کھڑا ہو گیا ہوں. بہت واضح روایت ہے مسند احمد میں. تو جیسے ایجاب و قبول ہوا حضرت جابر فوراً نیچے اتر گئے اونٹ سے اور کھڑے ہو گئے ایک طرف. تو حضور کو پوچھنا پڑا، ارے جابر یہ کیا ہو گیا ایک دم؟ تو کہا، حضور ابھی اونٹ آپ کا ہو گیا، میں نے آپ کو بیچ دیا، اب مجھے اس پر بیٹھنے کا کوئی حق حاصل نہیں ہے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، ارکب، جابر سوار ہو جا، مدینہ تک اسی میں سواری کرو اور مدینہ پہنچ کر مجھے اونٹ کی ڈلیوری دینا. مدینہ پہنچ کر کے مجھے اونٹ کی ڈلیوری دینا. کتنی صاف روایت ہے آپ اندازہ لگاؤ، کوئی سوال اشکال ہی باقی نہیں رہتا. کہ ایجاب قبول ہوتے ہی حضرت جابر اتر گئے اور ایک طرف کھڑے ہو گئے. حضور نے پوچھا بھی ارے یہ جابر یہ کیا کر رہے ہو؟ تب انہوں نے عرض کیا کہ حضور ابھی اس اونٹ کی مالکی تو آپ کی ہو گئی. تب حضور نے فرمایا بھائی جابر سوار ہو جاؤ, مدینہ پہنچ کر کے مجھے ڈلیوری دے دینا, میرا اونٹ حوالے کر دینا. یہ تیسری اہم بات ذہن میں رہے. چوتھا ایک اہم مسئلہ, چوتھی اہم بات اس روایت کے بارے میں ذہن میں رکھو. جیسا کہ امام بخاری فرما رہے ہیں کہ شرط لگائی گئی تھی, جیسا کہ امام علی مقام فرما رہے ہیں کہ شرط لگائی گئی تھی, تو پھر حضرت جابر اتر کیوں گئے؟ اگر پہلے سے شرط لگا دی تھی کہ حضور میں آپ کو بیچ تو رہا ہوں لیکن مدینہ تک میں بیٹھوں گا, تو جابر اتر کیوں گئے؟ یہ بہت بڑا ایک سوال ہے امام بخاری رحمت اللہ علیہ سے, کہ اگر پہلے سے حضرت جابر نے شرط لگا دی تھی, نفس عقد ہی میں شرط لگا دی تھی, تو پھر حضرت جابر نیچے اتر کر کھڑے کیوں ہو گئے؟ پھر ذرا ایک دوسرے پہلو کو بھی غور کرو کہ کیا حضرت جابر کے بارے میں ہم یہ بدگمانی کر سکتے ہیں کہ وہ نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ ایسی شرط لگاوے؟ کوئی یہ سوچ سکتا ہے؟ عقل تسلیم ہی نہیں کرتی کہ کوئی آدمی, وہ بھی حضرت جابر جیسا وفادار باشعار صحابی, وہ عقد کرتے وقت حضور سے یوں شرط لگائے, حضور اونٹ بیچ رہا ہوں مدینہ تک میرے پاس ہی رہے گا, ہے حضور دھیان رکھنا, ایسا کوئی سوچ سکتا ہے؟ عقل اس بات کو تسلیم کرنے ہی تیار نہیں کہ حضرت جابر رضی اللہ تعالیٰ عنہ عقد کرتے وقت نبی کریم صلی اللہ علیہ وسلم سے ایسی شرط لگاوے. تو یہ چوتھی بات ہے تو ایک بات, لیکن اس میں دو باتیں ذہن میں رکھنا ہے کہ جیسا کہ امام علی مقام فرما رہے کہ نفس عقد میں شرط لگ گئی تھی, تو حضرت جابر اترے کیوں؟ پہلے سے شرط لگ چکی تھی. اور دوسری بات کیا ذہن میں رکھنے کی کہ کیا حضرت جابر جیسے آدمی سے ہم یہ گمان کر سکتے ہیں کہ حضرت جابر حضور کو یوں شرط لگاوے کہ حضور میں اونٹ تو بیچ رہا ہوں لیکن مجھے مدینہ تک بیٹھنے دینا, ایسی شرط لگا سکتے حضرت جابر؟ ہرگز ہرگز نہیں, کسی حال میں نہیں. ایک پانچویں بات اہم ذہن میں رکھو, حضرت جابر رضی اللہ تعالی عنہ نے بیعت مطلقاً کی تھی, کوئی شرط نہیں لگائی تھی حضرت جابر نے, بیعت مطلقاً کی تھی, لیکن نبی کریم صلی اللہ علیہ وسلم نے ان کو مدینہ تک سوار ہونے کی اجازت مرحمت فرما دی. اس کو روایت بالمعنی کرنے والوں نے شرط سے تعبیر کر دیا. اصل تو مطلقاً بیٹھی تھی, کوئی شرط نہیں لگائی تھی, لیکن روایت بالمعنی جب ہوئی تو اس وقت کے اوپر راویوں نے اس کو اشتراط فی العقد سے تعبیر کر دیا. تو اشتراط ہوا نہیں تھا, بیعت تو مطلق ہوئی تھی لیکن روایت ہوئی بالمعنی, تو راویوں نے بالمعنی روایت کرتے وقت کے اوپر اس کی تعبیر اشتراط سے کر دی, ورنہ حقیقت میں اشتراط ہوا نہیں تھا. سمجھ میں آئی اتنی باتیں؟ جائیے نماز پڑھ لیجیے, آگے بات میں سمجھیں گے.